रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सीट बाँडफाँडका लागि सत्तारूढ़ 5 दलीय गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित गठबन्धनका शीर्ष नेताहरू उपस्थित हुनुभएको छ। बैठकमा कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला कोरोना संक्रमणका कारण अनुपस्थित रहनु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा प्रधानमन्त्री देउवालाई अध्यक्ष ओलीले आगामी मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग सम्बन्धी प्रतिनिधि सभामा पेश गरिएको विधेयक तथा राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाउनु भएको नागरिकता विधेयकका विषयमा ध्यान आकर्षण गराउनु भएको एमालेका उपाध्यक्ष सुभाष नेमाङले जानकारी दिनुभयो। यसै गरी अध्यक्ष ओलीले महँगीले जनता मारमा परेकोले सरकारले तत्काल सम्बोधन गर्नुपर्ने सुझाव दिनुभयो। प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीले उठाउनु भएको विषयहरूलाई आफूले सकारात्मक रूपमा लिएको र सत्ता गठबन्धनमा पनि त्यसबारे छलफल गर्ने बताउनु भएको जानकारी एमालेका उपाध्यक्ष नेमाङले दिनुभयो। भेटवार्तामा कांग्रेस नेता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले उपाध्यक्षहरू सुभाष नेमाङ र विष्णु पौडेल पनि सहभागी हुनुहुन्थ्यो। महाभियोग सिफारिश समितिले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सोधपूछ र बयानका लागि बोलाउने निर्णय गरेको छ। महाअभियोग सिफारिश समितिको हिजो सिंहदरबारमा बसेको बैठकले महाअभियोगमा लागेको आरोपका सम्बन्धमा बयान लिन भदौ 15 गतेको बैठकमा बोलाउने निर्णय गरेको हो। गृहमन्त्री बालकृष्ण खाँडले अपराधको स्वरूप र प्रवृत्तिमा आएको परिवर्तनले थपिएको जटिलताप्रति सरकारको ध्यान गएको बताउनु भएको छ। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र काठमाडौँ उपत्यका प्रहरी कार्यालयद्वारा आयोजित उपत्यका अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री खाँडले अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक भएको बताउनुभयो। निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ। आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ। आयोगले हिजो जारी गरेको सूचनामा 15 दिनभित्र कागजात सहित सूचना प्रणालीबाट आवेदन दिन आह्वान गरेको हो। यसअघिको निर्वाचनमा पर्यवेक्षणमा सहभागी संस्थाले शोकको प्रतिवेदन नबुझाए पर्यवेक्षणमा भाग लिन नपाइने आयोगले जनाएको छ। आगामी मंगसिर 4 गते हुने निर्वाचनका लागि नयाँ र पुराना गरी 84 दलले दर्ताका लागि निवेदन दिएका छन्। सर्वोच्च अदालतले निर्धारित न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई न्याय परिषदले हटाउन सक्ने आदेश गरेको छ। न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले मंगलबार न्यायाधीशको योग्यता सम्बन्धी संविधानले तोकेको व्यवस्था अनुसार न्याय परिषदले जुनसुकै अवस्थामा पनि हटाउन सक्ने आदेश गरेको हो। योग्यता नपुगेको उल्लेख गर्दै बर्खास्तमा पर्नुभएकी उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका शाहले दायर गरेको रिट निवेदनमाथिको सुनवाई पछि अदालतले उक्त आदेश गरेको हो। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा डेंगू ज्वरोका बिरामी बढ़िरहेको पाइएको छ। जनघनत्व बढ़ी भएका शहरहरूमा अत्यधिक रूपमा डेंगूका बिरामी भेटिएको वीर अस्पतालका निमित्त प्रशासकीय अधिकारी डाक्टर भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो। अस्पतालमा चिकित्सक सहित डेंगूका धेरै बिरामी भर्ना भएको उहाँले बताउनुभयो। कालीकोट जिल्लामा 4 दिनदेखि विद्युत अवरूद्ध भएको छ। आइतबारदेखि विद्युत सेवा अवरूद्ध हुँदा त्यहाँका नागरिक सरकारी कार्यालय सेवाग्राही र संचार माध्यमले शास्ति खेप्नु परेको छ। दैलेखको 8-20 नगरपालिकामा माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माणका लागि कालिका सामुदायिक वन र सल्लेरी सामुदायिक वनमा रूख कटान गर्दा 14 पोलमा क्षति भएकाले विद्युत सेवा अवरूद्ध भएको कालीकोट वितरण केन्द्रका प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको एक रेल स्टेशनमा भएको रूसी आक्रमण परि कम्तीमा 22 सर्वसाधारणको मृत्यु हुनुका साथै 50 जना भन्दा बढ़ी घाइते भएका छन्। राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकलाई भिडियो मार्फत हिजो सम्बोधन गर्नुहुँदै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनको पूर्वी शहर च्यापलिन स्थित एक रेल स्टेशनमा भएको रूसी आक्रमणका कारण रेलको डब्बामा आगजनी भएको र बाल बालिका सहित 22 सर्वसाधारणको मृत्यु भएको बताउनुभयो। युक्रेनको स्वतन्त्रता दिवस र रूसले युक्रेनमा माथि आक्रमण गरेको 6 महिना पूरा भएको दिन लक्षित गरी भएको रूसी आक्रमणमा मृत्यु हुनेको संख्या थप बढ़न सक्ने राष्ट्रपति जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। रूसले हालसम्म आक्रमणको जिम्मा लिएको छैन। अमेरिका लगायतका पश्चिमा राष्ट्रहरूले आक्रमणको निन्दा गरेका छन्। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन मध्याह 12 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।